नमस्कार। कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म सावित्रा दाहाल,
म अम्बिका भण्डारी।
आदरणीय श्रोताबिन, प्रत्येक हप्ताको शुक्रबार झैं आज पनि हामी अर्को कार्यक्रम लिएर रेडियो भिजन 91.6 MHz मार्फत तपाईँहरू समक्ष उपस्थित भइसकेका छौँ। मिडिया एडभोकेसी ग्रुप र सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमको दोस्रो अङ्कमा हामीले यस अघि तपाईँहरू समक्ष वैदेशिक रोजगारका समस्या र यसले समाज रूपान्तरणमा पुर्याएको योगदानका बारेमा चर्चा गरिसकेका छौँ। तेस्रो अङ्कको रूपमा आजको कार्यक्रम हामी अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा केन्द्रित रहनेछौँ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय महिला दिवस 2017 सालमा पहिलो पटक धनकुटामा महिला शिक्षकहरूले आईमाई दिवसको रूपमा मनाएको पाइन्छ। त्यसै गरी 2037 सालमा अखिल नेपाल महिला संघको पुनर्गठन भएपछि वामपन्थी महिलाहरूले र अन्य महिला संघ संगठनले पनि यसलाई आफ्ना तरिकाले सक्रियताका साथ मनाएको पाइन्छ। तर सरकारले आधिकारिक रूपमा भने यसलाई महत्व दिएको थिएन। जब 2058 सालमा महिला आयोगको गठन भयो, त्यसपछि सरकारी स्तरबाट राष्ट्रव्यापी रूपमा यस दिवसलाई मनाउन सुरु गरियो। क्रम सम्बत 2074 सालमा श्रम ऐन 2074 बन्यो। कानूनमा व्यवस्था भए अनुसार यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन सरकारले विधा घोषणा गर्यो र यो दिवस हर्षोल्लास पूर्वक मनाउन थालिएको छ। जेन्डर इक्वालिटी टुडे फर अ सस्टेनेबल टुमारो भन्ने अन्तर्राष्ट्रिय नारा र सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ हामी यस वर्ष 112 अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेका छौँ। महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणको माध्यमबाट सामाजिक चेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले यस वर्ष नेपाल सरकारले संघीय सरकारका सबै निकायहरू, 7 प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समिति, 77 जिल्ला र 753 स्थानीय तह लगायत स्थानीय सरकारवालाहरूसँगको समन्वयमा कार्यक्रम गर्न सरकारले आह्वान गरेको छ। आज हामीले यसै सन्दर्भमा प्रदेश नम्बर 1 का पूर्व सामाजिक विकास राज्य मन्त्री माननीय जसमाया गजमेरसँग कुराकानी गरेका छौँ। आदरणीय श्रोताबिन, हामीसँग लामो समयदेखि महिला मुक्ति आन्दोलनका खातिर निरन्तर सङ्घर्ष गरिरहनु भएकी प्रदेश नम्बर 1 पूर्व सामाजिक विकास राज्य मन्त्री तथा प्रदेश सांसद जसमाया गजमेर हुनुहुन्छ। हामी अहिले नारी दिवसको पूर्व सन्ध्यामा छौँ। यसको महत्व र हालसम्मका उपलब्धि, भोलिका दिनमा समान सहभागिताका लागि राजनीतिक दल, सरकारवाला पक्षहरूले खेल्नुपर्ने भूमिकाका बारेमा उहाँसँग गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। अन्तर्राष्ट्रिय महिला दिवस कुन अवस्थामा सुरु भयो र हाम्रो समाजमा यसको महत्व के छ, प्रष्ट पारिदिनुहुन्छ कि माननीयज्यू?
हस्, धन्यवाद छ। विशेष त यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाहरूको एउटा गौरवपूर्ण इतिहास बोकेको दिन हो। युरोपमा श्रमिकहरू चाहिँ उद्योगमा काम गर्न थालिसके पश्चात त्यहाँका पुँजीपतिहरूले उनीहरूलाई दमन गर्ने, शोषण गर्ने, आवश्यक चाहिँ ज्याला नदिने यस्ता विषयहरूमा आन्दोलन हुने क्रममा त्यहाँका श्रमिक महिलाहरू पनि युनियनमा सङ्गठित हुने, आन्दोलन गर्ने काममा लाग्नुभयो। विशेष गरेर सन् 1872 युरोपबाट यो आन्दोलन चर्कियो, श्रमिकहरूको आन्दोलन र पुँजीपति वर्ग विरुद्धको, उनीहरूले गरेको श्रम शोषण विरुद्धको आन्दोलन चर्कियो। त्यस्तै गरेर यी आन्दोलनहरू बढ्दै जाने क्रममा खास गरेर 1872 फ्रान्सको पेरिसमा पुँजीपति शासन समेत त्यो आन्दोलनले चाहिँ श्रमिकहरूको आन्दोलनले पल्टाउने काम गरेको थियो। त्यहाँ चाहिँ कैयौँ वीरङ्गना महिलाहरू, श्रमिक महिलाहरूले पनि भाग लिनुभएको थियो त्यो आन्दोलनमा। त्यस्तै गरेर 1890 फ्रान्सको पेरिसमा आयोजित श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलो पटक क्लारा जेटकिनले श्रमिक महिलाहरूको अधिकारको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ विषयहरू उठान गर्नुभएको थियो, जुन चाहिँ 8 मार्चको दिन थियो। त्यस्तै गरेर 1897 8 मार्चकै दिन अमेरिकाको न्युयोर्क सहरमा 8 घन्टा काम, 8 घन्टा आराम र 8 घन्टा मनोरञ्जन, मातृ शिशु सुरक्षा र समान कामको समान ज्याला, मताधिकार, युनियनमा महिला सहभागिताको विषयमा माग राख्दै आम हडताल, जुलुस र आम सभा गर्ने काम गरिएको थियो। र त्यो
त्यसको प्रभावले सन् 1907 समाजवादी महिलाको अन्तर्राष्ट्रिय सम्मेलन जर्मनीको स्टुटगार्डमा सम्पन्न भयो र क्लारा जेटकिनको नेतृत्वमा त्यहाँ चाहिँ त्यो सम्मेलनमा भाग लिनको निम्ति पुग्नुभयो। त्यस्तै गरेर 1909 अमेरिकाको सिकागो सहरमा श्रमिक महिलाहरूको एउटा ठुलो शक्ति प्रदर्शन गर्ने कार्यक्रम भयो, त्यो पनि 8 मार्चको दिन नै थियो। यसरी 1910 डेनमार्कको राजधानी कोपनहेगनमा समाजवादी महिलाहरूको फेरि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भयो, जहाँ 17 देशका महिलाहरूको सहभागिता रहेको थियो र त्यहाँ क्लारा जेटकिनले वास्तवमा यो 8 मार्चको दिन चाहिँ पारेर श्रमिक महिलाहरूले आन्दोलन गर्ने, आफ्ना मागहरू बुलन्द गर्ने, त्यसलाई सरकारले सुनवाई गर्ने र पुँजीपति शासन व्यवस्थालाई चाहिँ हल्लाउने काम गर्ने एउटा गौरवपूर्ण दिन भएको कारणले 8 मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउनुपर्छ, महिला अधिकारको दिवसको रूपमा मनाउनुपर्छ भनेर प्रस्ताव राख्नुभयो र त्यो सन् 1910 बैठकमा जुन डेनमार्कको राजधानी कोपनहेगनमा त्यो दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनबाट त्यो कुरा चाहिँ पारित भयो र सन् 1911 यो दिवसलाई मनाउन थालियो। यसरी हेर्दा अन्तर्राष्ट्रिय स्तरमा यसले अत्यन्तै गौरव र महिमा बोकेको चाहिँ दिवस भएकोले यसको महत्त्व छ भने नेपालको सन्दर्भमा चाहिँ यो दिवस अब हामीले इतिहास पढ्दा, पत्रिका हेर्दा चाहिँ शशिकला शर्माको स्वास्नी मान्छे भन्ने पत्रिकामा हेर्दाखेरि 2012 सालतिरको एउटा चर्चा चाहिँ सुनिन्छ यो दिवसको बारेमा भने 2017 सालमा धनकुटाका शिक्षक शिक्षिका र महिलाहरूले यो दिवसलाई मनाएको पाइन्छ, महिला मुक्तिको नारा लगाएर मनाएको इतिहास पढ्न पाउँछौँ भने 35-36 सालतिर पनि दरबारमा यो दिवस चाहिँ मनाएको तर त्यहाँ चाहिँ अब रमाइलो गर्ने अब खुसियाली साटासाट गर्ने ढङ्गले त्यहाँ चाहिँ मनाएको इतिहास हामीले भेट्छौँ भने 2037 सालदेखि अखिल नेपाल महिला सङ्घ यो चाहिँ नेकपा एमालेको जनसङ्गठनले अब तत्कालीन माले एमालेको जनसङ्गठनले यो दिवसलाई मनाएको देखिन्छ र त्यहाँदेखि यता मनाउँदै आउँदा विशेष त 8 मार्चलाई उपयोग महिलाहरूले कसरी गरिरहनु भएको छ त भन्ने सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ जब 8 मार्च आउँछ त्यो समय सन्दर्भसँग मिल्ने गरी कहिले चाहिँ जनप्रतिनिधि हुन पाउनुपर्छ, कहिले शिक्षा छोरीले समान ढङ्गले पाउनुपर्छ, कहिले अंश र वंशको अधिकार पाउनुपर्छ, कहिले समान प्रतिनिधित्वको विषय, 33% महिला सहभागिताको विषय, यिनै विषयहरू बनाएर आवाज उठाउँदै गरेको पाइन्छ भने यो पटक अब सरकारले पनि आफ्ना नारा लिएर त्यसलाई सार्थकता दिनको निम्ति कार्यक्रमहरू गरेको पाइन्छ। सबै महिला सङ्गठनका आफ्नै नारा छन् तर यो पटकको नाराले मेरो आफ्नो बुझाइमा चाहिँ विगत 2074 सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखहरूको संख्या, प्रमुखको संख्या कम भयो। हामी यो 8 मार्चबाट के उद्घोष गरौँ आम महिलाहरूले भने यो स्थानीय तहको निर्वाचन वैशाख 30 गते तोकिएको छ, अब ती उपमा जिम्मेवारीपूर्वक जिम्मेवारी वहन गरेर जनताको मन जितेर आउने जनप्रतिनिधि महिला साथीहरूलाई प्रमुखको जिम्मेवारी दिने चाहिँ मागका साथ यो आवाज बुलन्द गरेर यो दिवसलाई मनाउनुपर्छ भन्ने लाग्छ।
वास्तविक उत्पीडनमा परेका नारीहरूलाई महिला दिवसले अझै पनि सकेको छैन। यो दिवस आम श्रमिक महिलाहरूको पनि हो भनेर सम्बोधन गर्न कुन कुन तहले कस्तो कस्तो भूमिका निर्वाह गर्नुपर्छ यहाँको विचारमा?
महिला मुक्ति आन्दोलन, महिला आन्दोलनले उठाएको विषय, यो गौरवपूर्ण दिनका प्रेरणाहरूले उठाएको विषय भनेको समग्र महिलाहरूलाई नै सम्बोधन गर्ने हो र त्यसरी सम्बोधन गर्ने क्रममा धेरै विषयहरू हामीले संविधानमा नै सुनिश्चित गरेका छौँ। समान कामको समान ज्याला एउटा 8 मार्चसँग प्रभावित भएर यो गौरवपूर्ण दिनमा महिलाहरूले उठाएको विषय हो, यसलाई हामीले संविधानमा सुनिश्चित गर्न सक्यौँ। यो आम नेपाली महिलाहरूको उपलब्धि हो भनेर मैले भन्ने गरेको छु। त्यस्तै गरेर हिंसामा परेका महिलाहरूले न्याय पाउनुपर्छ भन्यौँ त घरेलु हिंसा कसुर सजाय ऐन 2066 आयो, त्यस्तै गरेर प्रदेशमा पनि घरेलु हिंसाका ऐन आयो, बिचमा सरकारले चाहिँ विभिन्न एसिड आक्रमणका विभिन्न घटनाहरू घटे त्यसलाई रोक्नको निम्ति अध्यादेश पनि ल्याउने कामहरू गर्यो, यी सबै आम नेपाली महिलाको एउटा उपलब्धिको रूपमा रहन्छ। तर समग्रमा हेर्ने हो भने अहिले पनि निम्न वर्गका महिलाहरू खास गरेर श्रम क्षेत्रमा हेर्ने हो भने चाहिँ औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको र विषय र अनौपचारिक ढङ्गले काम गर्ने श्रमिकहरूको विषयमा केही चाहिँ अप्ठ्याराहरू रहेका छन्, ती कुराहरूलाई सम्बोधन गर्नुपर्छ र आम नेपाली महिलाहरूलाई खास गरेर कुना कन्दारामा एउटा वर्गीय हिसाबले पिछडिएका महिलाहरूको निम्ति पनि कानुनबाट नै उनीहरूको चाहिँ स्वास्थ्य सुरक्षाको विषयमा जस्तो स्वास्थ्य बिमाका कामहरू चाहिँ गरिदिन सक्छ सरकारले, त्यो काम गर्नुपर्छ
पर्ने हुन्छ, उनीहरूका छोराछोरीको शिक्षा दीक्षाको विषयमा ध्यान दिनुपर्ने हुन्छ। अब कतिपय चाहिँ कुरा पनि उठ्ने गरेको छ, श्रम क्षेत्रमा काम गर्ने यसले कसैको भावनामा चोट नपुगोस् यो पनि म भन्न चाहन्छु, यो चाहिँ छलफलमा उठेकै विषय हो। कतिपय श्रम क्षेत्रमा काम गर्ने महानुभावहरूको छोराछोरीहरूलाई राम्ररी समय दिन नसक्दा आफू श्रम गर्न जानुपर्ने हुँदा चाहिँ उहाँहरू कतिपय चाहिँ कुलतमा लाग्ने स्थिति पनि बनेको कुरा पनि आइरहेको छ। यस्ता कुराहरूमा सरकारले सचेतनामूलक कार्यक्रमहरू ल्याउने, उहाँहरूलाई चाहिँ उचित शिक्षा दिने, उहाँहरूलाई मनोसामाजिक परामर्शहरू गराउने यस्ता महत्त्वपूर्ण कामहरू गर्न जरुरी छ।
कानुन त सरकारले पोलिसी लेभलमा निकै कानुनहरू बनाएको छ, तर यसको यथेष्ट कार्यान्वयन भएको देखिँदैन। यसको कार्यान्वयन, प्रभावकारी कार्यान्वयनमा यहाँहरूको भूमिका कस्तो हुनुपर्छ र यसको कारण प्रभावकारी कारण के गर्नुपर्छ? प्रभावकारी कार्यान्वयनको लागि हामीले के गर्नुपर्छ भन्ने यहाँलाई लाग्छ?
कार्यान्वयनको निम्ति स्वयं सम्बन्धित समुदायलाई सजग गराउनु पर्यो, सचेत गराउनु पर्यो, कानुनको बारेमा जानकारी गर्नु पर्यो र त्यो कानुनमा भएका अधिकार, संविधानमा भएका अधिकार चाहिँ यो मेरो हो, मैले उपयोग गर्न पाउनुपर्छ भन्ने खालको चेतना स्तर विकास भइसकिसके पछाडि पक्कै पनि उहाँहरू जागरुक हुनेछ, हुनुहुनेछ। त्यसो भइसकेपछि कार्यान्वयनको तहमा त्यो जानेछ। जस्तो सरकारले पनि के गर्नु पर्यो भने कानुन निर्माण गर्नु पर्यो। अब घरेलु हिंसा कसुर तथा सजाय ऐन भनेर जुन आयो होइन, घरेलु हिंसा सम्बन्धी ऐन जुन प्रदेशले निर्माण गर्यो त्यहाँ चाहिँ दीर्घकालीन पुनस्थापना गृह, महिलाहरू हिंसामा पर्नुहुन्छ, मुद्दा लड्न जानु पर्यो, ऊ घरमा बसेर चाहिँ मुद्दा लड्न सक्ने अवस्था छैन, उहाँकै ज्यानको असुरक्षा हुन्छ। त्यस्ता व्यक्तिलाई राख्नको निम्ति दीर्घकालीन पुनस्थापना गृहको परिकल्पना त्यो प्रदेशको घरेलु हिंसा सम्बन्धी ऐनले निर्माण गर्यो। त्यो कुराको निम्ति चाहिँ प्रदेश सरकारले दीर्घकालीन पुनस्थापना निर्माण गरेर सञ्चालन गरिरहेको छ। त्यस्तै गरेर हिंसा विरुद्ध चाहिँ जुन सुरक्षा कोष पालिका तहहरूमा निर्माण गर्ने गरीको लागि बजेटको चाहिँ व्यवस्थापन सुरुदेखि, अब धेरै एकैचोटि सकिँदैन किनभने हामीसँग जे स्रोत साधन छ त्यसको काम चाहिँ गर्ने गरेको छ, अथवा बजेटहरू गाउँ गाउँमा पालिका पालिकामा पठाउने काम चाहिँ गरेको छ। त्यस्तै गरेर बाल अधिकारको विषयमा पनि त्यसरी नै काम गरिरहेको छ। यी विषयहरू कार्यान्वयनको निम्ति लानु पर्यो। जस्तो सडक मानवहरूलाई चाहिँ अब एउटा मानव सेवा आश्रमसँग चाहिँ सहकार्य गरेर सडकमा रहेका आम मानव, त्यसमा पनि महिला दिदीबहिनी, छानो अथवा पानीले भिज्ने र घामले पोल्ने मात्रै होइन, सडकको बास मात्रै होइन, उहाँहरू बलात्कृत पो हुनुहुन्छ भन्ने पीडा पनि त्यत्तिकै थियो, त्यस्ता आमा दिदीबहिनीहरूलाई चाहिँ सहकार्य गरेर छानामुनि पुर्याउने कामहरू भएको छ। यसरी कार्यान्वयनमा पनि तत्परता देखाउनुपर्छ।
महिला अधिकारका क्षेत्रमा यहाँको निकै लामो अनुभव छ, धेरै ऐन कानुनका कुराहरू पनि यहाँले हामीलाई जानकारी गराइराख्नु भएको छ। सँगसँगै अझै पनि महिलाका क्षेत्रमा जति कानुन बन्नुपर्ने हो त्यति बनेको अथवा त्यसको कार्यान्वयन भएको अवस्था देखिँदैन, छैन। महिलालाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकारले कस्तो नीति बनायो यहाँको कार्यकालमा र बनाएका नीतिहरूको कार्यान्वयन भयो कि भएन नि, यहाँलाई के लाग्छ?
मैले योभन्दा अगाडिकै विषयमा लगभग त्यो विषयलाई जोडिसकेको छु। यो चाहिँ घरेलु हिंसा सम्बन्धी ऐन निर्माण गर्यो र यसलाई चाहिँ कार्यान्वयन गर्नको निम्ति गरिने त्यहाँभित्र उल्लेख भएका विषयवस्तुहरूमा हामीले के गर्यौँ भन्ने विषयहरू राखिसकेको छु र कतिपय ऐनहरू निर्माण गरिरहँदाखेरि हामीले सङ्घीय कानुनसँग पनि नबाजिने गरी बनाउनु पर्ने हुन्छ। अब संविधानका अनुसार सूचीले चाहिँ दिएका अधिकारहरू सङ्घको के हो, प्रदेशको के, त्यस पछाडि स्थानीय तहको के कार्यक्षेत्र हो र समग्रमा गर्ने के हो, ती विषयवस्तुहरू पनि छन्, त्यसलाई पनि हामीले टेक्नुपर्ने हुन्छ। तथापि हामीले संविधानसँग सम्बन्धित रहेर र सङ्घीय ऐनसँग सम्बन्धित रहेर नै कतिपय प्रदेशको विशेषता अनुरूप अधिकार प्राप्त ऐनहरू निर्माण गर्नुपर्ने हुन्छ र त्यसरी निर्माण गर्ने सन्दर्भमा यी जुन ऐनहरू अहिले रहेका छन् त्यसलाई कार्यान्वयन गर्ने हो। त्यो कार्यान्वयन गर्दा त्यहाँबाट आउने अप्ठ्याराहरू, त्यहाँबाट हुने सजिलाहरूले पनि अब हामीले के गरेर जाने भन्ने कुराको चाहिँ निर्धारण गर्छ। जस्तो समान कामको समान ज्याला कार्यान्वयन भयो कि भएन, ती विषयहरूलाई हेर्ने र कार्यान्वयन गर्ने, अनि त्यस पछाडि चाहिँ अरू पनि महत्त्वपूर्ण विषयवस्तुहरू छन्। जस्तो हामीले चाहिँ श्रम क्षेत्रलाई अथवा श्रम क्षेत्रमा लागेकाहरूलाई चाहिँ सम्मान गर्ने कि अब भाषा कसरी मिलाउने, अलिकति अब सुकिला मुकिला भन्ने पनि छ तर त्यसरी नभनौँ होला, त्यो क्षेत्रमा चाहिँ गर्ने अथवा त्यो किसिमका मान्छेहरूलाई चाहिँ सम्मान गर्ने भन्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त श्रममा पनि त्यो चाहिँ सफाई मजदुर हुनुभयो, होइन चिया बगानमा चिया टिप्ने मजदुर हुनुभयो, गिटी कुट्ने बालुवा चाल्ने मजदुरहरू हुनुभयो, त्यस्ता मजदुरहरूलाई सम्मान गर्ने, अथवा मैले भन्न खोजेको कुरा के हो भने श्रम प्रतिको सम्मान सबैमा हुनुपर्छ। यसले चाहिँ श्रम गर्नेलाई पनि उत्साह दिन्छ, मुलुकलाई पनि थप समृद्धिको दिशातर्फ अगाडि बढाउँछ।
आजसम्म अभ्यास गरिएको सबैभन्दा उच्चतम व्यवस्थाको रूपमा लोकतान्त्रिक व्यवस्थालाई लिइन्छ। यस व्यवस्थाभित्रै महिलाको स्वतन्त्रता र मुक्ति सम्भव छ छैन यहाँको विचारमा?
महिला मुक्ति आन्दोलनले जे विषयहरू उठान गर्यो होइन, समग्र अब राजनैतिक दलभित्र रहेर पनि आफ्नो राजनैतिक दलभित्रको अन्तर सङ्घर्ष र पार्टीहरूले आफ्ना घोषणा पत्रहरू बनाउँदा जे जे विषयहरू उठान गरेको थियो ती विषयहरूलाई हामीले धेरै विषय संविधानमा सुनिश्चित गर्न सफल भएका छौँ र त्यही संविधान अनुरूप हामीले मुलुकको राष्ट्रपति महिला पायौँ, सभामुख महिला पायौँ, प्रधान न्यायाधीश पनि हामीले महिला पाएर हेर्यौँ होइन, र राज्यका तिनै तहका सरकारहरूमा अब यो कार्यपालिकामा ठ्याक्कैसँगले ऐनले नै यति भनेर नतोक्दा हामीलाई कार्यान्वयन गर्न कठिनै भएको छ। त्यसो हुँदा हामीले ऐनहरू निर्माण गरिरहँदा, निर्वाचन ऐनहरू बनाउँदा अब कार्यपालिकामा पनि अनिवार्य 33% भन्ने विषय उठान गर्नुपर्छ होला भन्ने मलाई लागेको छ। तर समग्रमा हेर्दा हामी जिउँदै जलिने, श्रीमान मर्दा जिउँदै जल्नुपर्ने महिलाहरू भएको एउटा इतिहास भएको यो मुलुकका महिलाहरू आज राष्ट्रपति, त्यस्तै गरेर सभामुख, प्रधान न्यायाधीश, सङ्घीय संसदमा 33% अथवा राज्यका हरेक तर तब्कामा 33%, त्यति मात्रै होइन पार्टीले पनि हरेक राजनीतिक दल दर्ता गर्दाखेरि 33% महिला पुर्याउनु पर्ने कमिटीहरूमा, यो व्यवस्था गरिसक्यो भनिसके पछाडि हामी अनुमान लगाउन सक्छौँ कि हामीले उठाएको विषय कार्यान्वयनको पाटामा अथवा कार्यान्वयनको दिशामा जाँदैछौँ र यही लोकतान्त्रिक व्यवस्थाभित्र आम नेपाली महिलाहरूको स्वतन्त्रता र मुक्ति सम्भव छ भनेर त्यो हिसाबले हामी पाएका अधिकार कार्यान्वयन गर्ने, त्यो कार्यान्वयन गर्दाखेरि आउने अप्ठ्यारा चुनौतीहरूलाई फेरि कसरी सम्बोधन गरेर जाने अथवा कस्ता ऐन कानुनहरू निर्माण गरेर जाने त्यो कुराको चाहिँ दिशानिर्देश गर्छ र हामी यी कुराहरूलाई चाहिँ व्यवस्थापन गर्दै यही व्यवस्थाभित्र एउटा समान सहभागिता अथवा समानताको प्रत्याभूति गराउने दिशामा जान सक्छौँ भन्ने लाग्छ।
हामी स्थानीय चुनावको सङ्घारमा छौँ, उम्मेद्वार चयनको प्रक्रिया सुरु हुन लागेको छ, महिलाहरूलाई निर्णायक पदमा पुर्याउनलाई यहाँको भूमिका के रहन्छ आगामी दिनमा?
व्यक्तिगत रूपमा त मैले के भन्न सक्छु, अब समग्रमा भन्ने हो भने जो महिला साथीहरू एउटा अधिकारको लडाइँमा हुनुहुन्छ उहाँहरूको तर्फबाट पनि आवाज उठ्नु पर्यो। राजनैतिक दलहरू जसले संविधान त 33% कार्यान्वयन गरेर अगाडि बढिरहनु भएको छ, विगत स्थानीय त निर्वाचन 2074 धेरै ठाउँहरूमा उपमा महिलालाई चाहिँ दिनुभयो र प्रमुख ठाउँहरू थोरै मात्रै महिलाहरूले प्राप्त गर्नुभयो, यो राजनीतिक दलहरूले परीक्षण गरिरहेको छ। आफ्नो पार्टीको तर्फबाट आफ्नो घोषणा पत्रलाई आधार मानेर जितेर जानुभएको ती उपमा जानुभएका जनप्रतिनिधि महिलाहरूले कस्तो काम गर्नुभयो त, उहाँहरूसँग जनता खुसी हुनुहुन्छ कि उहाँहरूलाई जनताले चाहिँ विश्वास गर्नुभएको छैन, त्यो मूल्याङ्कन स्वयं राजनीतिक दलले गर्नुपर्छ। र मलाई लाग्छ समग्र यो झापामा हेर्ने हो भने मलाई लाग्छ जनप्रतिनिधि जानुभएका महिला साथीहरूबाट जसरी अरू प्रमुखमा अथवा अरू ठाउँमा पुरुष साथीहरू हुनुहुन्छ त्यत्तिकै काम चाहिँ महिला साथीहरूले पनि गर्नुभएको छ। यसो हुँदा अब यसलाई मूल्याङ्कन गरेर राजनीतिक दलहरूले महिलाहरूलाई पनि प्रमुख बनाउनको निम्ति आँट गर्नुपर्छ, त्यो निर्णय गर्न सक्नुपर्छ, त्यो उदारता त्यो महानता देखाउन सक्नुपर्छ, देखाउनु पनि हुनेछ भन्ने मलाई विश्वास छ।
धन्यवाद म्याडम, हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। हामी अन्तर्राष्ट्रिय महिला दिवसको सङ्घारमा छौँ, रेडियो भिजन 91.6 MHz सुनेर बस्नुभएका आम श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ, आम दिदी बहिनी महिलाहरूलाई के भन्न चाहनुहुन्छ?
हाम्रो बिचमा स्थानीय तहको निर्वाचन पनि आउन लागिरहेको छ। आज हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जो 112 महिलाहरूको गौरवपूर्ण इतिहास बोकेको दिनको दिनमा छौँ, दिनको सन्दर्भमा छौँ। त्यसो हुँदा म आम यो रेडियो भिजन सुनेर बस्नुहुने आम श्रोता महानुभावहरू, आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई यो शुभकामना व्यक्त गर्न चाहन्छु कि हामी सदैव श्रमको सम्मान गरौँ, श्रम गर्नेलाई सम्मान गरौँ, श्रम प्रति विश्वास गरौँ, श्रमलाई माया गरौँ र समतामूलक समाज निर्माण गर्नको निम्ति हामी सबै आफ्नो ठाउँबाट लागौँ ताकि एउटा महिला तपाईँकी आमा, तपाईँकी दिदी बहिनी, तपाईँकी छोरी, तपाईँकी बहिनी, तपाईँकी साथी हो। त्यसो हुँदा ती महिलाहरूलाई पनि यो समाजका हरेक तहमा अगाडि ल्याउनको निम्ति, हिजो पनि प्रेरणा दिएर यहाँसम्म ल्याउनको निम्ति अहम भूमिका यहाँहरूले खेल्नु भएको छ। अब पनि आम आमा दिदी बहिनीहरूलाई अगाडि ल्याउनको निम्ति, महिला हिंसा अन्त्य गर्नको निम्ति सबै आआफ्नो ठाउँबाट लागौँ। हिंसा गर्नेलाई अथवा पीडकलाई कहिले पनि नाता या सम्बन्धको नाउँमा चाहिँ बचाउने काम नगरौँ, न्याय दिने काम गरौँ। पीडितलाई न्याय दिउँ, पीडकलाई उसलाई कारबाहीको दायरामा ल्याउने कुरामा आआफ्नो ठाउँबाट जुटौँ। यो 112 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले यही प्रेरणा यहाँहरू सबैलाई दिन सकोस्। हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
अब लागौं साप्ताहिक गतिविधितर्फ।
झापाको अर्जुनधारा नगरपालिका 5 नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रूपमा अस्वाभाविक परिवर्तन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुवा सेबुलाल चौधरीका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखिएको हो। आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म पुर्याउन नसकेको सेबुलालको भनाइ छ। दुई छोरा मध्ये कान्छा छोरा हुन् आकाश। सेबुलालले भन्नुभयो, यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालन पालन गरिरहेको छु, मजदूर गरेर जसो तसो घर चलाउँदै थिए, अब चाहिँ मुस्किल भयो। छोराले मानसिक सन्तुलन गुमाए जस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समय अघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुवा सेबुलालले बताउनुभयो। चारालीको त्रिदेव बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट शैक्षिक गुणस्तर प्रमाणपत्र QAA पाउने मेचीनगरको पहिलो क्याम्पस भएको छ। यसअघि झापामा क्वालिटी एस्युरेन्स एण्ड एक्रिडिटेसन QAA प्रमाणपत्र पाउने क्याम्पसहरू मेची बहुमुखी क्याम्पस र दमक बहुमुखी क्याम्पस मात्र हुन्। झापामा सामुदायिक तथा निजी क्याम्पस मध्येबाट पहिलो पटक त्रिदेवले यो प्रमाणपत्र पाएको छ। QAAलाई नेपालीमा शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन भनिन्छ। त्रिदेव बहुमुखी क्याम्पस सहित देशभरका 4 क्याम्पसले भर्खरै यो प्रमाणपत्र हासिल गरेका छन्। त्रिवीले फागुन 16 गते एक पत्र पठाएर QAA पाउने निर्णयबारे जानकारी गराएको त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव प्याकुरेलले बताउनुभयो। त्रिवी अनुदान आयोगले फागुन 23 गते प्रमाणपत्र ग्रहण गर्न क्याम्पसलाई बोलाएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष हरि घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार क्याम्पसमा BBA, BBS, MED, EPM र अङ्ग्रेजी विषयमा 900 जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। 26 जना अध्यापक सहित 33 जना जनशक्ति कार्यरत रहेको छ। त्रिदेव क्याम्पसले अबदेखि आफ्नो लेटर प्याड, चारित्रिक प्रमाणपत्र सहित सम्पूर्ण कागजातमा QAA प्रमाणपत्र प्राप्त भनेर उल्लेख गर्ने उहाँले बताउनुभयो। रोजगारीको खोजीमा विदेशिएका नेपाली मध्ये एक वर्षमा 1,000 भन्दा बढी मृत्यु हुने गरेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2077-78 1,243 जनाको मृत्यु भएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो। यसरी ज्यान गुमाउने कैयौं युवाको परिवारले पीड़ा भोग्दै आएका छन्। रेमिटेन्स मार्फत देशको अर्थतन्त्रका लागि बलियो टेवा दिइरहेका युवाहरूको समस्यामा राज्यले चासो नदेखाएको सरकारवालाहरूले बताउँदै आएका छन्। राज्यले विमान स्थलमा भित्रिने रातो बाकस भन्दा रेमिट्यान्स प्यारो मान्ने गरेको वैदेशिक रोजगार विभाग विज्ञ सोम लुइटेलले बताउनुभयो। वैदेशिक रोजगार बोर्डका अनुसार चालू आर्थिक वर्षको 6 957 जनाको शव स्वदेश ल्याइएको छ, जसमध्ये सबैभन्दा बढी मलेसियाबाट 288 जनाको शव ल्याइएको छ। यस्तै साउदी अरबबाट 239, कतारबाट 192, UAEबाट 120 र कुवेतबाट 40 जनाको शव नेपाल ल्याइएको छ। बोर्डका निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार विभिन्न देशमा मृत्यु भएका केहीको सब ल्याउन अझै बाँकी छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीका क्रममा मृत्यु भए सरकारले मृतकका परिवारलाई 7 रुपियाँ आर्थिक सहायता दिने गरेको छ। नेपाल आइस 5 झापा गोल्ड कप 2078 खेलमा नेपाल र भारतका 10 टोली सहभागी हुने भएका छन्। गत वर्ष कोविडका कारण रोकिएको गोल्ड कप यस वर्ष यही फागुन 21 30 गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ। बिरतामोड नगरपालिकामा रहेको डोमालाल रंगशालामा हुने खेल 10,000 दर्शकले हेर्न सक्ने गरी बाँसको प्याराफिट निर्माण गरिएको छ। खेल मैदानको घाँस काटेर र सरसफाई गरेर चिटिका बनाइएको छ। खेलको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ। उद्घाटन खेल सात दो बाटो युथ क्लब र जावला खेल युथ क्लब बीच हुने गोल्ड कप समितिका महासचिव गजेन्द्र पौडेलले बताउनु भएको छ। पाँचौं संस्करणको गोल्ड कपका विजेताले 12,55,000 रुपियाँ र उपविजेताले 6,05,000 रुपियाँ प्राप्त गर्नेछन्। गोल्ड कप सम्पन्न गर्न 1,40,00,000 रुपियाँ खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताउनुभयो। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनै 21,000 रुपियाँ र उच्च गोलकर्तालाई 25,000 रुपियाँ सहितको पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई 9,999 रुपियाँ दिइने तयारी छ।
आदरणीय श्रोताबिन, अन्तर्राष्ट्रिय महिला दिवसको विश्व इतिहासलाई हेर्दा सन् 1908 अमेरिकाको न्यूयोर्क सिटीमा 15,000 महिलाहरूको समूहले काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्यारा दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने माग सहित र्याली निकाले सँगै यसको बीजारोपण भएको पाइन्छ। त्यसको एक वर्ष पश्चात अमेरिकाको समाजवादी पार्टीले राष्ट्रिय महिला दिवस मनाउन घोषणा गर्यो। जर्मनीमा जन्मिएकी संघर्षशील महिला क्लारा जेटकिनले शान्ति, समानता र विकास पक्षमा संघर्ष गर्दै विश्वमा नै पहिलो पटक नौलो इतिहास कायम गर्नुभयो। उहाँकै योगदानबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सौभाग्य प्राप्त भयो। उहाँले सन् 1910 17 देशका 100 महिलाहरूको सहभागितामा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने प्रस्ताव राख्नुभयो र उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनु पर्ने प्रस्ताव राख्नु भएको थियो र उक्त प्रस्तावलाई सबैले समर्थन गरेका थिए। त्यस पश्चात सन् 1911 पहिलो पटक अस्ट्रिया, जर्मन, डेनमार्क र स्विजरल्यान्डमा यो दिवस मनाइयो। त्यसपछि क्रमशः अरू देशले पनि यो दिवस मनाउन थालेको पाइन्छ। अहिले यो दिवस श्रमिक महिलाहरूले आफ्नो अधिकार प्राप्ति भएको दिनको रूपमा विश्वभरि नै हर्षोल्लासका साथ मनाउँछन्। आज महिला अधिकारका क्षेत्रमा जति पनि उपलब्धिहरू हासिल भएका छन् यही दिवसको उपजको रूपमा लिन सकिन्छ। विश्वभरिका महिलाहरूले आर्थिक, राजनैतिक, सामाजिक समानताका लागि आवाज उठाएको यो दिन महिलाहरूको विशेष पर्व हो। नेपालको संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्रयोग गरी महिलाको सर्वाङ्गीण विकास गर्नुपर्दछ। सबै तह र निकायका महिलाको सम्मानजनक प्रतिनिधित्व गराउन यस दिवसले पूर्वाधार निर्माण गर्दै जान हामी विश्वस्त छौँ।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी र साथी सावित्र दाहाल बिदा हुँदै रेडियो भिजन 91.6 MHz सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई यो कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रियाको अपेक्षा राख्दै फेरि अर्को हप्ता यही समयमा हामी तपाईँहरू माझ कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने बाचा गर्दै बिदा हुन्छौँ। हस्त, नमस्कार।